नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz सँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर्बल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउबा र समकक्षी नरेन्द्र मोदी बीच भेटवार्ता, भूकम्पपछिको पुननिर्माण लगायतका 8 विषयमा सम्झौता।
भदौ 5 गते 18 वर्ष पुगेका मतदाताले प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा मतदान गर्न पाउने, नवलपरासी र रूकुमलाई 4 जिल्ला मानेर जिल्ला समन्वय समितिको चुनाव गर्ने निर्वाचन आयोगको निर्णय।
राज्यपालले 2 नम्बर प्रदेशको चुनावका लागि भोलिदेखि उम्मेद्वार चयन गर्ने, उम्मेद्वार चयनका लागि 8 जिल्लामा केन्द्रीय स्तरका नेता खटिने।
गोपनीयताको हक नागरिकको मौलिक अधिकारभित्र पर्ने, भारतीय सर्वोच्च अदालतको ठहर, संविधानमा रहेको व्यक्तिगत स्वतन्त्रताको व्याख्यामा गोपनीयताको हक पनि पर्ने।
र राष्ट्रिय महिला भलिबलको उपाधि सशस्त्र प्रहरीलाई, दोस्रो एक दिवसीय क्रिकेटमा श्रीलंकाद्वारा भारत सामु 237 रनको लक्ष्य प्रस्तुत।
युनाइटेड टेक्निकल कलेज भरतपुर चितवनको नयाँ भर्ना सम्बन्धी सूचना।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ISO 9001:2015 सर्टिफाइड दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन तथा डिन लिस्ट अवार्ड समेत लिन सफल यस युनाइटेड टेक्निकल कलेज चितवनमा बीई सिभिल र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स अध्ययनका लागि नयाँ भर्ना खुलेको जानकारी गराइन्छ।
प्रवेश परीक्षा भदौ 17 गते। सम्पर्क युनाइटेड टेक्निकल कलेज भरतपुर 11 चितवन।
फोन 056-527-982,
मोबाइल 98550-5859, 98550-5860।
पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ओएसिस मेडिकल कलेज भरतपुर चितवनमा बीएससी नर्सिङ, बीएन र बीपीएचमा भर्ना खुल्यो।
फारम बुझाउने अन्तिम मिति यही भदौ 9 गतेसम्म।
थप जानकारीका लागि ओएसिस मेडिकल कलेज भरतपुर चितवन।
फोन 056-533-472, 533-577।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। भारतको 5 दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले समकक्षी नरेन्द्र मोदीसँग औपचारिक भेटवार्ता गर्नुभएको छ। हैदराबाद हाउसमा दुई देशका प्रधानमन्त्रीबीच 1.5 घण्टाभन्दा बढ़ी वार्ता भएको हो। पूर्व निर्धारित कार्यक्रम अनुसार दुई प्रधानमन्त्रीबीच एक्लै भेटवार्ता हुने तय भए पनि अन्तिम समयमा सामूहिक भेटवार्ता भएको हो। भेटमा नेपालका परराष्ट्र मन्त्री कृष्ण बहादुर महरा र राजदूत दीप उपाध्याय तथा भारतका विदेश मन्त्री सुषमा स्वराज तथा राजदूत मनजीव सिंह पुरी सहभागी हुनुहुन्थ्यो। भेटवार्तापछि भएको संयुक्त पत्रकार सम्मेलनमा दुवै प्रधानमन्त्रीले एक अर्को देशप्रति विश्वास र सहयोग झनै बढ़ेको बताउनुभयो।
संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबैको सहभागितामा संविधान कार्यान्वयन होस् भन्दै शुभेच्छा व्यक्त गर्नुभयो। यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको भ्रमणका बेला पनि भारतले सबैको सहभागितामा संविधान कार्यान्वयन हुने विश्वास व्यक्त गरेको थियो। मोदीले स्थानीय तहको चुनाव भएकोमा खुशी समेत व्यक्त गर्नुभयो। पत्रकार सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवाले असन्तुष्ट पक्षको माग सम्बोधन गर्न संविधान संशोधन गराई छान्ने बताउनु भएको छ। अहिले 2/3 बहुमत नपुगेको संशोधन पारित हुन नसकेको भन्दै देउबाले 2/3 पुर्याएर संशोधन गर्ने बताउनुभयो।
यसैबीच नेपाल र भारतबीच 8 सम्झौता भएको छ। भारतको राजकीय भ्रमणमा रहेका देउबा र समकक्षी मोदीको उपस्थितिमा भूकम्पबाट क्षतिग्रस्त विद्यालय, स्वास्थ्य संस्था, पुरातात्विक सम्पदा र निजी आवास पुनर्निर्माण सम्बन्धी 4 सम्झौता भएका हुन्। त्यस्तै नेपाल र भारतबीच मेची पुल निर्माण, लागू औषध नियन्त्रण, नापतौल र चार्टर्ड एकाउन्टेन्ट सम्बन्धी समझदारी पत्रमा पनि हस्ताक्षर भएको छ। दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा कटैया, कुसाहा र रक्सौल परवानीपुर प्रसारण लाइनको रिमोट कन्ट्रोलबाट उद्घाटन गर्नुभएको छ। उद्घाटनपछि भारतबाट थप 100 MW बिजुली आयात हुने भएको छ। भारतीय प्रधानमन्त्री मोदीले पुराना सम्झौता कार्यान्वयन गर्न र भारतको लगानीमा निर्माणाधीन विकासका आयोजनालाई समयमै पूरा गर्ने प्रतिबद्धता जनाउनु भएको छ। वहाँले सीमा क्षेत्रमा देखिएको बाढ़ी नियन्त्रणका लागि दीर्घकालीन कार्यक्रम अघि बढ़ाउने, पञ्चेश्वर आयोजनाको विस्तृत परियोजना प्रतिवेदन यसै वर्षभित्र तयार पारिसक्ने समेत प्रतिबद्धता जनाउनुभयो।
यस्तै आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतमा गार्ड अफ अनर सम्मान प्रदान गरिएको छ। आजै उहाँले राजघाट स्थित महात्मा गान्धीको समाधि स्थलमा पुगेर पुष्पगुच्छ चढाउनु भएको छ। प्रधानमन्त्री देउवाले आजै भारतीय राष्ट्रपति रामनाथ कोविन्द, कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धी लगायत उच्च पदस्थ अधिकारीसँग भेटवार्ता पनि गर्नुभएको छ।
निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेशसभाको चुनावमा यही भदौ 5 गते 18 वर्ष उमेर पुगेका र फोटोसहितको मतदाता नामावलीमा नाम भएका मतदाताले मात्र मतदान गर्न पाउने व्यवस्था गरेको छ। प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधी प्रसाद यादवको अध्यक्षतामा आज बसेको आयोगको बैठकले आउँदो मंगिर 10 गते हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको चुनावमा भदौ 5 गते 18 वर्ष पुगेका र फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताले मात्र मतदान गर्न पाउने निर्णय गरेको हो। यस्तै आयोगले प्रदेश सीमांकनका क्रममा टुक्रिएका नवलपरासी र रूकुमलाई चारवटा जिल्ला मानेर जिल्ला समन्वय समितिको चुनाव गर्ने निर्णय पनि गरेको छ। ती जिल्लामा जिल्ला समन्वय समितिको चुनाव गर्न चारजना न्यायाधीशको नाम उपलब्ध गराउन पनि आयोगले सरकारलाई भनेको छ। प्रदेश सीमांकनका क्रममा नवलपरासीको बर्दघाट सुस्ता पूर्वको भाग प्रदेश नम्बर 4 तथा सुस्ता पश्चिमको भाग प्रदेश नम्बर 5 तथा रूकुमको पूर्वी भाग प्रदेश नम्बर 5 र पश्चिमको भाग प्रदेश नम्बर 6 परेको छ। ती जिल्लामा स्थानीय तहको चुनाव भइसके पनि जिल्ला समन्वय समितिको चुनाव हुन सकेको थिएन।
राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो असोज 2 गते हुने तेस्रो चरणको स्थानीय तहको चुनावमा सेना परिचालन गर्न स्वीकृति दिनुभएको छ। राष्ट्रपतिले नेपालको संविधानमा भएको व्यवस्था बमोजिम प्रधानमन्त्रीको सिफारिशमा सेना परिचालन गर्न सरकारलाई स्वीकृति दिनुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। स्थानीय तह निर्वाचन सुरक्षा योजना 2073 व्यवस्था भए अनुसार नेपाली सेना र अरू सुरक्षा निकायलाई परिचालन गर्न मन्त्री परिषदबाट निर्णय गराई प्रधानमन्त्री शेरबहादुर देउवाले सेना परिचालनका लागि राष्ट्रपति समक्ष भदौ 5 गते सिफारिश गर्नुभएको थियो।
राष्ट्रिय जनता पार्टी राजपाले असोज 2 गते 2 नम्बर प्रदेशमा हुने स्थानीय तह चुनावको लागि भोलिदेखि उम्मेद्वार चयन गर्ने भएको छ। हिजो सकिएको पदाधिकारी बैठकको निर्णय सार्वजनिक गर्दै राजपाले चुनावका लागि 13 गतेभित्र पार्टीका तल्ला निकायलाई उम्मेद्वार चयन गर्न निर्देशन दिइसकेको जानकारी दिएको हो। 13 गतेसम्म सर्वसम्मत उम्मेद्वार चयन नभएका ठाउँमा अध्यक्ष मण्डलले टुंग्याउने नेता राजेन्द्र महतोले बताउनुभयो। संविधान संशोधन नभई चुनावमा नजाने अडान राख्दै आएको राजपा संशोधन विधेयक फेल भएपछि त्यही मुद्दा लिएर चुनावमा जान लागेको हो। पार्टी निर्णय सार्वजनिक गर्दै अध्यक्ष महन्त ठाकुरले उम्मेद्वार चयनका लागि 8 जिल्लामा केन्द्रीय स्तरका नेता नै खटाउने निर्णय भएको जानकारी दिनुभयो। अध्यक्ष ठाकुरका अनुसार उम्मेद्वार चयनका लागि सप्तरीमा नरसिंह चौधरी, सिरामा गजाधर यादव, महतरीमा गोविन्द चौधरी, धनुषामा अरूण सिंह, सर्लाहीमा शेखर सिंह, रौतहटमा सत्यनारायण मण्डल, बारामा मालामती राणा थारू र पर्सामा विजय गुप्तालाई खटाइएको छ। राजपाले स्थानीय चुनावमा साइकल चिन्ह लिने भएको छ। छाता चुनाव चिन्ह पाउनुपर्ने माग राख्दै आए पनि निर्वाचन आयोगले अस्वीकार गरेपछि राजपाले तत्कालीन राष्ट्रिय मधेस समाजवादी पार्टीको साइकल चिन्ह लिएर चुनावमा जाने भएको हो।
गृह मन्त्रालयले 20 जिल्लामा प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ। मन्त्रालयले 13 सचिव र 7 सहसचिवको काज सरुवा गरेको हो। सरकार मन्त्रालयले सुर्खेत, उदयपुर, इलाम, मकवानपुर, सिन्धुपाल्चोक, बर्दिया, ललितपुर, बागलुङ, कपिलवस्तु, जुम्ला, रामेछाप, दैलेख, कालीकोट, बैतडी, भोजपुर, पाँचथर, मनाङ, जाजरकोट, खोटाङ र अछाममा नयाँ प्रमुख जिल्ला अधिकारी पठाउने भएको हो।
रूपन्देहीमा 2 मोटरसाइकल ठोकिँदा 4 ज्यान गएको छ। देवदह भलोहीमा आज दिउँसो लु 23 10 28 र लु 33 70 83 नम्बरको मोटरसाइकल ठोकिँदा रूपन्देही सैनामैना नगरपालिका परोहाका खेमराज थापा, नवलपरासीको रामग्रामका सूरज चौधरी, बुटवल उपमहानगरपालिकाका सूरज कुंवर र नवलपरासी सुनवलका दिवाकर यादवको ज्यान गएको प्रहरीले जनाएको छ। तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ। यसैबीच कपिलवस्तुको कृष्णनगर चन्द्रौटा सड़क खण्डको बहादुरगंज चोकमा जीप र मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालक धनुषा जनकपुरका उदयकान्त झाको ज्यान गएको प्रहरीले जनाएको छ। सीधाकुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
राप्ती इन्जिनियरिङ कलेज घोराई दाङमा भर्ना खुल्यो।
स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम हुन सफल। मध्यपश्चिमकै पहिलो र एकमात्र आईएसओ सर्टिफाइड यस कलेजमा शैक्षिक सत्र 2074-75 लागि बी सिभिल र बीसीए कार्यक्रममा भर्ना खुल्यो।
प्रवेश परीक्षा यही भदौ 20 गते। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराई दाङ। फोन नम्बर 082562601 98573590 98573164।
साथै डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र इलेक्ट्रिकल सब ओभरसियर तर्फ केही सिट बाँकी रहेकाले इच्छुक विद्यार्थीहरूले सिधै सम्पर्क गर्नुहोला।
सहुलियतमा डाक्टर बन्ने सुवर्ण अवसर।
चीनको सरकारी डाली विश्वविद्यालयले गएको 13 वर्षदेखि 17 लाख रुपियाँमै अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त एमबीबीएस कोर्स गराइरहेकोले एमओई टीयू केयू पीएएचएस पाटन तथा बीपीकेएचएस धरानमा सञ्चालन हुने प्रवेश परीक्षाहरूमा वा अघिल्लो वर्षको प्रवेश परीक्षाहरूमा उत्तीर्ण भएका इच्छुक विद्यार्थीहरूले सम्पर्क राख्नुहोला।
विश्वविद्यालयका विशेषताहरू विश्व स्वास्थ्य संगठन तथा नेपाल मेडिकल काउन्सिलद्वारा मान्यता प्राप्त।
विशेष छात्रवृत्तिको व्यवस्था साथै उत्पादित जनशक्ति नेपालका चर्चित अस्पतालहरूमा कार्यरत।
24 घण्टा सेवाका लागि स्पीड इन्टरनेशनल प्राली पुतली सड़क काठमाडौँ।
फोन 01-44-45-712 44-45-713।
तपाईँ अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनमा प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउबा र समकक्षी नरेन्द्र मोदी बीच भेटवार्ता, भदौ 5 गते 18 वर्ष पुगेका मतदाताले प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा मतदान गर्न पाउने, राज्यपालले 2 नम्बर प्रदेशको चुनावका लागि भोलिदेखि उम्मेद्वार छान्ने लगायतका खबर प्रस्तुत
गर्यौं। हिन्दू महिलाहरूले आज तीज पर्व मनाइरहेका छन्। शुक्ल तृतीयाको दिन व्रत बसी शिव पार्वतीको पूजा गरे सुख शान्ति र कल्याण हुने धार्मिक विश्वासका आधारमा तीज पर्व मनाउने गरिन्छ। श्रीमानको दीर्घायुका साथै परिवारको सुखका लागि महिलाहरू आज दिनभर निराहार व्रत बस्ने चलन पनि छ। शिवको दर्शन र पूजा आजा गर्न आज काठमाडौँको पशुपतिनाथ, भक्तपुरको डोलेश्वर लगायतका देशभरका शिव मन्दिरमा भक्तजनको भीड लागेको थियो।
30 वर्षभरिका दुःख पीर मर्कालाई गीतका भाकामा पोख्ने अनि साथी संगी आफन्त भेटेर सुख दुःख साट्ने पर्व हो। तीजमा व्रतसँगै नाचगान, भेटघाट र रमाइलो पनि हुन्छ। काठमाडौँको पशुपतिमा आज दिनभर तीजको मेला लाग्यो। तीजको रमझम हेर्न साथी मदन पौड्याल पनि आज पशुपति पुग्नु भएको थियो।
पशुपतिनाथको दर्शन गर्न बिहान सबेरैदेखि दर्शनार्थीको लाइन थियो। मन्दिर छिर्नका लागि 3 वटा लाइन थिए। पशुपतिका 4 वटै ढोका खोलिएको थियो। लाइनसँगै अघि बढ्दै गर्दा ठूला स्पिकरमा बजेका तीज गीत पनि सुन्न सकिन्थ्यो। मन्दिर छिरेर दर्शन गरेपछि ढुक्क हुनेहरू भने गीत गाउन र छमछमी नाच्नमै व्यस्त थिए। आफ्नै समूहमा जम्मा हुनेहरूले आफ्नै मौलिक र परम्परागत शैलीका भाकामा रमाए। सारी चुरा गहनामा सजिएर पशुपतिनाथको दर्शन गर्न पुग्नेहरूलाई बेलुकी परेको पानीले भने केही अप्ठ्यारो पार्यो। तैपनि भिज्दै नाच्ने र छाता ओढेरै हेर्नेको भीड घटेन। पछिल्ला वर्ष तीज मनाउने शैली परिवर्तन हुँदै गएको पो हो कि भन्ने धेरैको अनुभव छ।
भावना दाहाल पोखरे म लोकथलीमा बस्छु। तीज त पहिला यस्तो तडक भडक धेरै थिएन, यति ऊ हुने थिएन। गाउँ घरमै गएर माइतै जाने भन्ने थियो। अहिले चाहिँ मान्छे माइत जान टाढा भनेर आफ्नै टोल गाउँमा आफ्नो दिदी बहिनी मिलेरै मनाउने हुने चलन भएको छ। अहिले चाहिँ तीजभन्दा 1 महिना अगाडिदेखि नै दर्खाने ओर्ने भन्ने चलन आएको छ अहिले चाहिँ।
म सम्झना भण्डारी बसाइसी नामाङ्कन। पुरानो त्यो केही पनि छैन, अहिले सबै नयाँपन नयाँ अलि भड्किलो टाइपको छ।
तीजमा व्रत बस्नेलाई यसपालि पशुपतिको दर्शन र पूजा गर्न सहज भयो। मन्दिर पुगेर दर्शन गरेपछि नाचगानमा रमाउँदै सेल्फी खिचेर तस्विर कैद गर्दै फर्किनेका लागि पनि यसपालि शास्ति भएन।
रिपोर्ट पछि अब फेरि खबरकै सिलसिला। मकवानपुरको मनहरी खोलाले बगाएर तीनजना बालकको ज्यान गएको छ। पौड़ी खेल्न गएका मनहरी गाउँपालिकाका 10 वर्षका अलेश रुम्बा लामा, 11 वर्षका अमन थिङ र 12 वर्षका प्रकाश रुम्बाको ज्यान गएको प्रहरीले जनाएको छ। उनीहरूसँगै डुबेका 15 वर्षीय बुद्ध लामालाई भने स्थानीय बासिन्दाले उद्धार गरेका छन्। यसैबीच धनुषामा पोखरीमा डुबेर 7 वर्षकी प्रीति कुमारी यादवको ज्यान गएको छ। घर छेउको पोखरीमा डुबेर बेहोश भएकी उनको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।
मौसमी रुगाखोकीबाट पोखरामा एकजनाको ज्यान गएको छ। पोखरा लेखनाथ महानगरपालिका छोरेपाटन शीतल चौतारीका 11 महिनाका बालकको काठमाडौँको ग्रान्डी अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक याम बरालले जानकारी दिनुभयो। मौसमी रुगाखोकीबाट पोखरामा अहिलेसम्म 3 जनाको ज्यान गइसकेको छ।
स्वास्थ्य मन्त्रालयले बाढ़ी पहिरो प्रभावित क्षेत्रमा कुनै रोग वा महामारीको अवस्था नरहेको जनाएको छ। मन्त्रालयले प्रभावित जिल्लामा स्वास्थ्य शिविर, अस्थायी केन्द्र तथा आफू अन्तर्गतका निकायबाट सेवा दिइरहेको छ। अहिलेसम्म 24,169 जनालाई सेवा दिइसकेको पनि मन्त्रालयले जानकारी दिएको छ। केन्द्र, क्षेत्रीय तथा जिल्ला स्वास्थ्य कार्यालयबाट प्रभावित जिल्लामा 1500 जना स्वास्थ्यकर्मी परिचालन भएको विभागका महानिर्देशक डाक्टर राजेन्द्र पन्तले जानकारी दिनुभयो।
बाढ़ी प्रभावित सप्तरीका गाउँमा विषालु सर्पको जोखिम बढ़ेको छ। बाढ़ी प्रभावित सकरपुरा, बेलही, हरिहरपुर, दिगवा, कमलपुर, मटिगढ़ी, बिसहरिया, बोदरहट लगायतका ठाउँमा सर्पदंशका बिरामी बढ़ेका हुन्। बाढ़ीपछि दैनिक जसो अस्पतालमा 15 जनासम्म सर्पले टोकेका बिरामी उपचारका लागि आउने गरेका राजविराजको गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालले जनाएको छ। अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट दया शंकरलाल कर्णली बिरामीका लागि दिइने एन्टी स्नेक भेनम पर्याप्त रहे पनि अस्पतालमा भेन्टिलेटर अभाव हुँदा सिकिस्त बिरामीलाई अन्तै रेफर गर्नुपर्ने अवस्था रहेको जानकारी दिनुभयो।
प्रस्तावित चिकित्सा शिक्षा विधेयक र काठमाडौँको नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिएको विषयमा कांग्रेस नेता तथा सांसद गगन थापाले संसदमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्नुभएको छ। संसद सचिवालयमा आज दर्ता भएको सार्वजनिक महत्वको प्रस्तावमा सांसद श्याम कुमार श्रेष्ठ र रूक्मिणी चौधरीको समर्थन छ। प्रस्तावमा आधारभूत मापदण्ड समेत पूरा नगरेका मेडिकल कलेजलाई सम्बन्धन दिएर जनस्वास्थ्यमा खेलवाड भएकोले सरकारको निर्णय सत्याउन र थप समस्या आउन नदिन आवश्यक हस्तक्षेप गर्न माग गरिएको छ। डाक्टर गोविन्द केसीसँग सरकारले गरेको सम्झौता विपरीत सरकारले मेडिकल कलेजलाई सम्बन्धन दिएको भन्दै सांसद थापाले तत्काल निर्णय खारेज गर्न पनि माग गर्नुभएको छ।
पाल्पामा घरमै सुत्केरी हुनेको संख्या शून्यमा झार्न जिल्ला जनस्वास्थ्य कार्यालयले शून्य होम डेलिभरी अभियान सञ्चालन गरेको छ। स्वास्थ्य संस्थामा नै गएर सुत्केरी हुनुपर्छ भन्ने चेतना बढ़ाउन अभियान सञ्चालन गरिएको कार्यालयले जनाएको छ। घरमै बच्चा जन्माउँदा आमा र बच्चाको ज्यान खतरामा पर्नुका साथै आमालाई सुत्केरीपछि पनि धेरै समस्या देखिने भएकाले घरमै सुत्केरी हुने चलन हटाउन जिल्लाभरि नै अभियान चलाइएको हो।
बझाङमा जाँड रक्सी खाएर होहल्ला गर्नेलाई जरिवाना गरेको रकमले सुरमा गाउँपालिका दलीचौरमा विद्यालयको पक्की भवन बनाइएको छ। रक्सीको विरोधमा अभियान सञ्चालन गरेर जरिवानाबाट उठेको रकम सामाजिक काममा खर्च गरिएको हो। मदिरा नियन्त्रण समितिले गाउँमा रक्सी खाएर हल्ला गर्नेलाई 10,000 र रक्सी बेच्नेलाई 20,000 रुपियाँ जरिवाना गर्ने गरेको छ। जरिवानाबाट उठेको रकम र श्रमदान गरी झण्डै 14,00,000 दलीचौर माध्यमिक विद्यालयको 4 कोठे पक्की भवन, 50,000 विद्यालयको चौतारो, 1,50,000 लागतमा विद्यालय परिसरमा सरस्वती मन्दिर र झण्डै 2,00,000 रुपियाँले विद्यालयको घेराबार गाइएको विद्यालयका प्रधानाध्यापक गजेन्द्र बहादुर खड्काले जानकारी दिनुभयो। यस्तै जरिवानाबाटै उठेको रकमले स्थानीय स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा 15,000 रुपियाँको सोलार बत्ती पनि जडान गरिएको छ।
सिधाकुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz, नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
झरना खुल्यो।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त विगत 17 वर्षदेखि इन्जिनियरिङ शिक्षामा समर्पित नेशनल कलेज अफ इन्जिनियरिङ सातो बाटो ललितपुरमा शैक्षिक सत्र 2074 को लागि भर्ना खुल्यो।
विषयहरू सिभिल, कम्प्युटर, इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेशन इन्जिनियरिङ।
अनलाइन फारम nce.edu.np/ भर्न सकिनेछ।
थप जानकारीका लागि
नेशनल कलेज अफ इन्जिनियरिङ 01-5151-387 www.nce.edu.np।
NCE, क्वालिटी फर एक्सिलेन्स।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42-38-545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर।
सुन्नुभयो, बल्ल बल्ल मेरो अफिसमा भिजा मिलेको छ। केटाकेटी र बुवा आमाले पनि घुम्न जाउँ भनेका भनै छन्। जाउँ न पोखरा।
जान त जाने नि, तर कुन होटेलमा बस्ने? अब हामी त जहाँ बसे नै हुन्छ, तर केटाकेटी र बाबा आमालाई पनि रमाइलो हुने होटेल भेटिँदैन। अब उनीहरूलाई पनि बिन्दास रमाइलो होस् न।
ए हजुर, तपाईँ कुन दुनियाँमा हुनुहुन्छ? अस्ति मेरो अफिसको कन्फरेन्स र रिट्रिटको लागि नेपालकै राम्रो होटल भनेर लगेको थियो नि पोखरामा। परिवारको लागि त झनै गजबको होटल रहेछ। होटेलको नामै जलमहल।
ए हो र, के रहेछ त्यस्तो गजब?
केटाकेटीका लागि फराकिला दुईवटा स्विमिङ पुल र चचहुई फन पार्क, बुवा आमाका लागि झन्डै 20 रोपनीमा फैलिएको गार्डन, अनि हाम्रा लागि ठुलो स्विमिङ पुल र भव्य रेस्टुरेन्ट, अनि सबैका लागि सुविधा सम्पन्न कोठा र हिमालको मनोरम दृश्य।
वाउ मेरो बुढी, अब के सोचिराख्नु पर्यो त? सपरिवार जाउँ न त्यही। तिमी बुवा आमा र छोराछोरीलाई भन्दै गरौँ। म चाहिँ
तपाईँ चाहिँ होटल जलमहलको ल्यान्डलाइन 061-46-66-52 अथवा मोबाइल नम्बर 98-510-54-404 फोन गर्दै गर्नुहोस् न।
वृद्ध वृद्ध, बाल बालिका र वयस्क सबैको लागि एकै साथ लक्षित नेपालको एक मात्र प्रिमियम फ्यामिली रिसोर्ट होटल जलमहल, गाडी पाटन तिनकुने चोक पोखरा। थप जानकारीको लागि facebook.com/जलमहल पोखरा वा उज्यालो अनलाइन ब्राउज गर्नुहोस्।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। कम्युनिकेशन कर्नरकी संस्थापक तथा निर्देशक मन्टेश्वरी राज भण्डारीलाई मातृशोक परेको छ। उहाँकी आमा मंगला केशरी राज भण्डारीको 72 वर्षको उमेरमा उपचारका क्रममा आज बिहान निधन भएको हो। उहाँको केही समयदेखि काठमाडौँको मेडिकल कलेजमा ब्रेन ट्युमरको उपचार भइरहेको थियो। उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
नेपाल आयल निगमले इन्धन भण्डारण गर्न सर्लाहीको नेत्रगंजमा जग्गा किन्ने क्रममा अनियमितता भएको पाइएको छ। आज संसदीय समितिले गरेको स्थलगत अनुगमनमा प्रतिकट्ठा 135,000 किनबेच भइरहेको जग्गा आयल निगमले 9,60,000 रूपियाँका दरले किनेको पाइएको हो। आयल निगमले नेत्रगंजमा 15 बिघा 6 कट्ठा 14 धुर जग्गा किनेको थियो।
इस्ट ब्याङ्कबाट 12 करोड़ रूपियाँ ऋण लिएर फरार भएकी भक्तपुरकी देवकी बस्ताकोटी पक्राउ परेकी छिन्। उनलाई मोरङको बाँसबारीबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जनाएको छ। उनले जग्गा ढितो राखेर 12 करोड़ ऋण लिएर दुरूपयोग गरेको भन्दै पुनरावेदन अदालत पाटनले 4 वर्षको कैद र 4,26,83,000 रूपियाँ जरिवाना गराउने फैसला सुनाएको थियो। सजाय भुक्तान नगरी फरार भएकी उनलाई पक्राउ गरी सजाय भुक्तानका लागि जिल्ला कारागार मोरङ पठाइएको प्रहरीले जनाएको छ।
बेचबिखनमा संलग्न रहेको आरोपमा इलाम, फाकफोकथुमका गर्जमान राई र तेह्रथुमका आशा लिम्बू पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय इलामको पहलमा धरान प्रहरीले उनीहरूलाई धरानबाट पक्राउ गरेको हो। राईले इलामका दुईजना महिलालाई वैदेशिक रोजगारीमा पठाइदिने र राम्रो पैसा कमाउन सकिने भन्दै फकाएर काठमाडौँ ल्याएको प्रहरीले जनाएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले जाँड रक्सी खाएर गाड़ी चलाउने 348 जनाको चालक अनुमति पत्र लाइसेन्स निलम्बन गरेको छ। महाशाखाका प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले रक्सी खाएर गाड़ी चलाउने चालकको 5 पटकसम्म लाइसेन्समा पुवाल पारिएको र 6ठौं पटकमा लाइसेन्स निलम्बन गरिएको जानकारी दिनुभयो। महाशाखाले 2069 मंगिर 22 गतेदेखि जाँड रक्सी खाएर गाड़ी चलाउने चालकको लाइसेन्स पुवार प्वाल पार्न थालेकोमा अहिलेसम्म 146,496 जना चालकको लाइसेन्समा प्वाल पारिएको छ।
दशैं तिहार छठ लगायतका चाडपर्वलाई लक्षित गरी आपूर्ति मन्त्रालयले भदौ 16 गतेदेखि सुपथ मूल्यमा पसल सञ्चालन गर्ने भएको छ। चाडपर्वमा उपभोक्तालाई नुन, तेल, चिनी, चामल, मासु लगायतका दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन आपूर्ति मन्त्रालय अन्तर्गतका सार्वजनिक संस्थाले कार्तिक 9 गतेसम्म सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको मन्त्रालयका उपसचिव तथा सहप्रवक्ता बाबुराम भूषालले जानकारी दिनुभयो। नेशनल ट्रेडिङ, साल ट्रेडिङ कर्पोरेशन र नेपाल खाद्य संस्थानले सुपथ मूल्य पसल सञ्चालन गर्नेछन्।
मेरो पनि भन्नु छ।
संविधान संशोधन गर्ने प्रधानमन्त्री देउबाको भारतलाई वचन शीर्षकको समाचार उज्यालो अनलाइनमा पढेपछि ट्विटरमा स्याङजाले नाम राखेका साथी प्रश्न गर्नुहुन्छ, प्रधानमन्त्रीज्यू तपाईँ भारतकै लागि किन यति धेरै चिन्तित? तपाईँलाई हाम्रो खुशीको चिन्ता छैन?
ट्विटरमै दिनेश पटराईको प्रतिक्रिया छ, नेपालको अस्थिर राजनीति नै हाम्रो देशमा विदेशी हस्तक्षेप बढ्नुको कारण हो। आजसम्म भारतको एउटै प्रधानमन्त्रीले नेपालका चारजना प्रधानमन्त्रीलाई स्वागत गरिसके।
नेपालमा अब 77 जिल्ला भन्ने खबर पढेर धेरै जनाले प्रतिक्रिया दिनुभएको छ। फेसबुकमा याम प्रसाद सुवेदी भन्नुहुन्छ, यसरी जति सानो हुँदै गयो त्यति विकास चाँडो हुनुपर्ने हो, विभाजित हुनु भनेकै विकास द्रुत गतिमा होस् भनेर नै हो, तर हाम्रो देश कहाँ त्यस्तो भएको छ र जति ओटामा विभाजित भयो त्यति ठाउँका कर्मचारीको पालन पोषणमै सकिन्छ सरकारी बजेट, तर पसिना बगाएर तिरेको नागरिकको करको भने सदुपयोग हुन सकेको छैन।
अनि हाम्रो आइबीआरमा संविधान संशोधनको विषयमा चितवनबाट राजेन्द्र शाहले आफ्नो विचार रेकर्ड गराउनु भएको छ।
एमाले मधेसी, दलित, अल्पसंख्यक, आदिवासी जनजातिलाई अधिकार दिन नखोजेर संविधान संशोधनको चाहिँ विषय फेल गरायो, अनि आफैले भन्दैछ हामीलाई चाहिँ मधेसबाट टाढा राख्नलाई सत्ताधारी पार्टीहरूले चाहिँ संशोधन प्रस्ताव फेल गरायो।
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र कार्यकरणमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू विष्णु विश्वकर्मा र प्रकाश ढकाल। नेपाल दर्पणमा अब एउटा विदेशको खबर। भारतको सर्वोच्च अदालतले गोपनीयताको हक नागरिकको मौलिक अधिकार रहेको ठहर गरेको छ। सर्वोच्च अदालतको 9 न्यायाधीश रहेको संवैधानिक इजलासले गोपनीयताको हक मौलिक अधिकार रहेको ठहर गरेको भारतीय समाचार संस्था पीटीआईले जनाएको छ। गोपनीयताको हक संविधानको अनुच्छेद 21 अन्तर्गत दिइएको अधिकार तथा व्यक्तिगत स्वतन्त्रताको हिस्सा रहेको सर्वोच्च अदालतले बताएको छ। यसअघि गोपनीयताको हक मौलिक अधिकार नभएको भन्दै उच्च अदालतले गरेका 2 आदेश पनि सर्वोच्च अदालतले खारेज गरिदिएको छ। सरकारले आधार कार्डलाई धेरैजसो सुविधा उपभोगका लागि अनिवार्य गरेपछि गोपनीयताको हकबारे बहस शुरू भएको थियो। आधार कार्डबाट व्यक्तिको आमदानी, ब्याङ्कमा जम्मा गरेको रकम, कर तिरेको विवरण लगायत सम्पूर्ण व्यक्तिगत विवरण जानकारी पाउन सकिन्छ। अधिकार कर्मीले यस्ता व्यक्तिगत विवरणको दुरूपयोग हुन सक्ने भन्दै आधार कार्डलाई सबै क्षेत्रमा अनिवार्य बनाउन नहुने बताउँदै आएका थिए।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। राष्ट्रिय महिला भलिबलको उपाधि सशस्त्र प्रहरीको एपीएफ टीमले जितेको छ। पोखराको लामा चौरमा भएको फाइनलमा एपीएफले न्यू डायमण्ड एकाडेमीलाई सोझो सेटमा पराजित गरेको हो। जितसँगै एपीएफले 75,101 रूपियाँ र न्यू डायमण्डले 50,101 रूपियाँ पुरस्कार पाएका छन्। प्रतियोगितामा एपीएफकी स्पाइकर सरस्वती चौधरी उत्कृष्ट खेलाड़ी, पश्चिमाञ्चलकी पवित्रा विशी उत्कृष्ट ब्लकर, अरूणा शाही उत्कृष्ट सर्भर, एपीएफकी विनिता उत्कृष्ट सेटर, पुलिसकी कमला पुन उत्कृष्ट लिबेरो र एपीएफकी उषा विष्ट उत्कृष्ट क्विकर घोषित भए।
र दोस्रो एकदिवसीय क्रिकेटमा श्रीलंकाले भारत सामु 237 रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित 50 ओभरमा 8 विकेटको क्षतिमा 236 रन बनाएको हो। पानी परेका कारण केही बेर रोकिएको खेल भर्खरै शुरू भएको छ। जवाफी ब्याटिङ थालेको भारतले ताजा स्थितिमा 2 ओभर 3 बलको खेल सकिँदा कुनै पनि विकेट नगुमाई 12 रन बनाएको छ। श्रीलंका भ्रमणमा रहेको भारत 5 एकदिवसीय क्रिकेटमा 1-0 अघि छ।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउबारा समकक्षी नरेन्द्र मोदी बीच भेटवार्ता, भूकम्पपछिको पुननिर्माण लगायतका आठवटा विषयमा सम्झौता।
भदौ 5 गते 18 वर्ष पुगेका मतदाताले प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा मतदान गर्न पाउने, नवलपरासी र रूकुमलाई 4 जिल्ला मानेर जिल्ला समन्वय समितिको चुनाव गर्ने निर्वाचन आयोगको निर्णय।
राज्यपालले 2 नम्बर प्रदेशको चुनावका लागि भोलिदेखि उम्मेद्वार चयन गर्ने, उम्मेद्वार चयनका लागि 8 जिल्लामा केन्द्रीय स्तरका नेता खटिने।
गोपनीयताको हक नागरिकको मौलिक अधिकारभित्र पर्ने, भारतीय सर्वोच्च अदालतको ठहर, संविधानमा रहेको व्यक्तिगत स्वतन्त्रताको व्याख्यामा गोपनीयताको हक पनि पर्ने।
र राष्ट्रिय महिला भलिबलको उपाधि सशस्त्र प्रहरीलाई 2 एकदिवसीय क्रिकेटमा श्रीलंकाद्वारा भारत सामु 237 रनको लक्ष्य प्रस्तुत।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै अर्जुन पोखरेल र सुनिता पहरी विदा हुन्छौ। नमस्कार।